सनीचर 10 मार्च की सैरबीन के साथ समरा फातिमा का सलाम। फ्रांस के सदर इंडिया के दौरे पर हैं। दोनों ममालिक अपने स्ट्रेटेजिक रवाबत क्यों मजबूत करना चाहते हैं? तज्जियाकार कहते हैं,
भारत कोशिश कर रहा है कि वो कुछ ऐसा कर सके बाकी पावर्स के साथ, जैसे कि चीन का दबदबा जो है वो थोड़ा सा काउंटर हो सके।
तफसील आलमी खबरों के बाद सुनिए।
ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। इंडिया और फ्रांस ने एक दिफाई माहदे पर दस्तखत किए हैं, जिसके तहत दोनों मुल्क बहर हिंद में ताउन को फ़रोग देंगे। माहदे के तहत दोनों मुल्क एक दूसरे के जंगी जहाज़ों के लिए अपने बहरी अड्डे खोल देंगे। फ्रांसीसी सदर के दौरे इंडिया की तफसीलात सुनिए नासिया गुलजार से।
इंडिया के वजीर आजम मोदी ने प्रोटोकॉल की खिलाफ वर्जी करते हुए जुमे को मेहमान का हवाई अड्डे पर इस्तकबाल किया और अपने रवायती अंदाज में उनसे बगलगीर हुए। इंडियन वजीर आजम ने ट्वीट में फ्रांस के सदर को खुशामदीद करते हुए कहा कि इस दौरे से इंडिया और फ्रांस के दरमियान दिफाई शराकत दारी को बड़ी तकवीयत मिलेगी। दोनों मुल्क बहर हिंद में भी तआवुन बढ़ाने पर गौर कर रहे हैं। इस सिलसिले में दोनों के दरमियान एक दिफाई मुआहदा मुतवक्के है। फ्रांस का शुमार इंडिया में सरमायाकारी करने वाले ममालिक में होता है। उन्होंने सन 2000 से 2017 तक इंडिया में 6 अरब डॉलर्स की सरमायाकारी की है।
अफगानिस्तान के मगरबी सूबे फारा के हुकाम के मुताबिक गुज़िश्ता रात तालिबान के एक हमले में कम से कम 24 अफराद हलाक हो गए हैं। समाजी राबतों की मुख्तलिफ वेबसाइट्स पर बज़ाहिर तालिबान के कब्जे में जाने वाले असलहे की तस्वीर गर्दिश कर रही हैं। दो हफ्ते कबल भी इसी सूबे में फौजी अड्डे पर तालिबान के हमले में 22 सिक्योरिटी अहलकार हलाक हो गए थे। अक्वाम मुत्तहदा का कहना है कि रवां साल बांग्लादेश में पनाह लेने वाले लाखों रोहिंग्या मुसलमानों की इमदाद की मद में 1 अरब डॉलर दरकार होंगे। अहवाल सुनिए शुजा मलिक से।
ढाका में मौजूद अक्वाम मुत्तहदा की सीनियर अहलकार मिया सेपो ने बीबीसी को बताया कि खुराक, खेमे और तिबी सहूलतें मुहैया करने के लिए अगले हफ्ते बाकायदा दरख्वास्त की जाएगी। उन्होंने बताया कि ये महज 1 साल का इंतजाम होगा और कोशिश की जाएगी कि इतनी बड़ी तादाद में इनखला के बायस मकामी आबादी और माहौल पर पड़ने वाले असरात को कम किया जा सके। एहलकारों का कहना है कि मानसून में सलाबी सूरत हाल और मिट्टी के तौदे गिरने के खतरे के बायस तकरीबन 1 लाख अफराद को दूसरी जगह मुंतकिल करना होगा और इसके लिए इन्हें माली इमदाद की जरूरत है।
शाम के सरकारी मीडिया का कहना है कि हुकूमती फोर्सेस ने मशरकी गूता पर कब्जे के लिए कार्रवाइयां तेज कर दी हैं। सरकारी मीडिया के मुताबिक शामी हुकूमत की फौज इलाके के वस्ती कस्बों के नज़दीक पहुंच गई है। सीरियन ऑब्जर्वेटरी ब्राय हुकूक इंसानी का कहना है कि शामी फोर्सेस ने गूता के सबसे बड़े शहर दुमा के रास्ते मुनक़ता कर दिए हैं और फोर्सेस ने मौसर पेशकदमी करते हुए खित्ते को 3 हिस्सों में तकसीम कर दिया है। बागी जंगजुओं के 2 बड़े ग्रोहों ने दावा किया है कि गुज़िश्ता कुछ रोज़ में उन्होंने चंद इलाकों पर दोबारा कब्जा कर लिया है। उधर इमदादी कारकुनों के मुताबिक इस जंग में गुज़िश्ता 3 हफ्तों के दौरान 1,000 के करीब अफराद हलाक हो चुके हैं। अमरीका की राइफल एसोसिएशन ने अमरीकी रियासत फ्लोरिडा की जानिब से गन कंट्रोल का कानून मंजूर करने पर मुकदमा कर दिया है। फ्लोरिडा के गवर्नर ने गुज़िश्ता माह पार्कलैंड के एक स्कूल में शूटिंग के वाक़े के तनाजुर में गन कंट्रोल के कानून पर दस्तखत कर दिए हैं। इस कानून के तहत कुछ इलाकों में बंदूक के इस्तेमाल पर पाबंदी होगी, जबकि स्कूल इंतजामिया के पास अहलकारों को हथियार रखने की इजाज़त होगी। इस मौके पर गवर्नर रिक स्कॉट ने कहा कि नया कानून स्कूलों को महफूज बनाने में मदद फराहम करेगा। वो कह रहे हैं कि फ्लोरिडा में हर तालिब इल्म को पुरसकून माहौल में सीखने का हक हासिल है और तमाम वालदैन का हक है कि वो अपने बच्चों को इस इत्मीनान के साथ भेजें कि वो सही सलामत वापस आएंगे। आज मैं कानून साजी पर दस्तखत कर रहा हूं जो हमें इसमें मदद देगा। मैं सबका शुक्रिया अदा करता हूं जिन्होंने इस मसले के लिए आवाज़ उठाई, क्योंकि सब ये तारीखी कानून साजी चाहते हैं। ये कहना था फ्लोरिडा के गवर्नर का। अमेरिका के सदर डोनाल्ड ट्रंप ने सामाजिक राबिते की वेबसाइट पर ट्वीट की है कि शुमाली कोरिया के साथ माहदे की जानिब पेशरफ्त जारी है। खबर की तफसीलात बता रहे हैं उबैद मलिक।
صدر ڈونلڈ ٹرمپ نے کہا کہ اگر دونوں کے درمیان معاہدہ طے پا جاتا ہے تو دنیا کے لیے بہت اچھا ہوگا، تاہم وقت اور جگہ کا انتخاب بعد میں ہوگا۔ صدر مملکت کی اس ٹویٹ سے قبل وائٹ ہاؤس کی جانب سے کہا گیا تھا کہ دونوں رہنماؤں کے درمیان اس وقت تک ملاقات نہیں ہوگی جب تک پیونگ یانگ جوہری ہتھیاروں کی تخفیف کے لیے ٹھوس اقدامات نہیں کرتا۔ امریکی ذرائع ابلاغ کے مطابق صدر ٹرمپ کے شمالی کوریا کے رہنما سے ملاقات کے فیصلے میں انتظامیہ میں شامل اہم افراد کی مشاورت شامل نہیں تھی۔ شمالی کوریا کی جانب سے اس ضمن میں اب تک کوئی بیان سامنے نہیں آیا ہے۔
شام میں باغی جنگجو گروہ جیش الاسلام کی جانب سے جاری کیے جانے والے ایک بیان کے مطابق وہ مشرقی غوطہ کی جیلوں میں قید جہادی جنگجوؤں کو رہا کرنے اور علاقے سے باہر بھیجنے کے لیے تیار ہو گئے ہیں۔ یہ خبریں آپ نے بی بی سی اردو سروس سے سنی۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا، سب سننے والوں کو عارف وقار کا سلام پہنچے۔
آپ ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں۔ پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔ آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ کے مطابق شمالی کوریا کے ساتھ معاہدے کی جانب پیش رفت جاری ہے۔ ان کے بقول اگر دونوں ممالک کے درمیان معاہدہ طے پا جاتا ہے تو دنیا کے لیے بہت اچھا ہوگا۔ اس خبر کی تفصیل آپ کو پروگرام میں آگے چل کر سنائیں گے۔ سیربین کا آغاز آج کے بڑے موضوع کے ساتھ کرتے ہیں۔ فرانس کے صدر ایمانوئل میکرون بھارت کے 4 روزہ دورے پر ہیں۔ فرانسیسی صدر اور بھارتی وزیر اعظم نریندر مودی کے درمیان مذاکرات کے بعد دونوں ممالک نے سیکیورٹی اور جوہری توانائی کے شعبوں میں شراکت میں اضافے کے لیے 14 اہم معاہدوں پر دستخط کیے ہیں۔ فرانسیسی صدر کا کہنا تھا کہ فرانس دہشت گردی کے خطرے سے نمٹنے کے لیے بھارت کے ساتھ مل کر کام کرنا چاہتا ہے۔ تفصیل سنیے نصرت جہاں سے۔
بحر الکاہل میں تعاون کے علاوہ دونوں ممالک کے درمیان تعلیم، ماحولیات، شہری ترقی اور ریلوے سے متعلق معاہدوں پر بھی دستخط کیے گئے ہیں۔ اس کے علاوہ ایک دوسرے کی فوجی تنصیبات تک رسائی کا بھی معاہدہ ہوا ہے۔ صدر میکرون کے ساتھ مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے نریندر مودی نے کہا کہ دونوں ممالک کے درمیان پہلے ہی دفاع اور سیکیورٹی کے شعبوں میں بہترین تعاون ہے۔
آج ہماری سیناؤں کے بیچ ریسیپروکل لاجسٹک سپورٹ کے سمجھوتے کو میں ہماری گھنشٹھ رکشا سہیوگ کے اتہاس میں ایک سورنیم قدم مانتا ہوں۔ دوسرا، ہم دونوں کا ماننا ہے کہ بھوشیہ میں وشو میں سکھ شانتی اور پرگتی اور سمردھی کے لیے انڈین اوشن کھیتر کی بہت مہتوپورن بھومیکا رہنے والی ہے۔
انڈین وزیر اعظم نریندر مودی کہہ رہے تھے کہ دونوں ملکوں کے درمیان فوجی تعاون کا معاہدہ ایک اہم قدم ہے اور مستقبل میں دنیا بھر میں امن قائم رکھنے کے لیے بحیرہ ہند کی بہت اہمیت رہے گی۔ فرانسیسی صدر مسٹر میکرون کا کہنا تھا کہ دونوں ملکوں کے درمیان دفاعی تعاون کی اہمیت بڑھ گئی ہے اور اب انڈیا اور فرانس نے دہشت گردی شدت پسندی کے رجحان کو کم کرنے کے لیے ساتھ کام کرنے کا فیصلہ کیا ہے۔ فرانسیسی صدر کی جانب سے جاری ہونے والے بیان میں کہا گیا ہے کہ مسٹر میکرون کے دورے کے پہلے دن ہی بھارت اور فرانسیسی کمپنیوں کے درمیان 16 ارب کی مالیت کے معاہدے ہوئے ہیں۔ انڈیا اور فرانس کے درمیان بحیرہ ہند میں سیکیورٹی کے تعاون میں اضافے سے متعلق معاہدہ چین کو ذہن میں رکھ کر کیا گیا ہے۔ جنوبی چین کے بحری علاقوں سے بحیرہ ہند میں سوئس کنال سے لے کر آبنائے ملاقہ تک چین کی بڑھتی ہوئی اجارہ داری اور رویے پر عالمی طاقتوں کو تشویش ہے۔ بھارتی وزیراعظم نریندر مودی اور فرانسیسی صدر کے درمیان ہونے والے معاہدے کے تحت دونوں ملک ایک دوسرے کے لیے اپنے بحری اڈے کھول دیں گے۔ چین نے اپنی فوجی طاقت میں اضافہ کرتے ہوئے گزشتہ سال مشرقی افریقی ملک جبوتی میں بحری اڈہ قائم کیا ہے اور مودی اور میکرون کو چین کے اس اقدام پر تشویش ہے۔ بیجنگ بحیرہ ہند کے کنارے ایشیائی اور افریقی ممالک کے ساتھ مل کر ون بیلٹ ون روڈ انیشیٹو کے نام سے ایک اقتصادی راہداری بنا رہا ہے، جس کے تحت اس نے پاکستان کے گوادر علاقے میں ایک بندرگاہ بنائی ہے اور مالدیپ میں کئی چھوٹے چھوٹے جزیرے خرید لیے ہیں، اور ان سب باتوں نے خطے میں موجود انڈیا کو تشویش میں ڈال دیا ہے۔
جیسا کہ آپ نے نصرت جہاں کی اس رپورٹ میں سنا کہ حکمت عملی سے متعلق حصے داری یا پارٹنرشپ کے منصوبے کی لسٹ کافی لمبی چوڑی ہے۔ میں نے اسی بارے میں بات کی دلی میں مقیم سیکیورٹی معاملات کے تجزیہ کار سشانت سنگھ سے، اور سب سے پہلے ان سے یہی پوچھا کہ بحر ہند میں حکمت عملی سے متعلق زیادہ قریبی تعاون کی جو بات کہی جا رہی ہے، اس کا کیا مطلب ہے؟
دیکھیے، ایسا ہے کہ چائنا جو ہے ایک بڑی طاقت کے طور پر آ رہا ہے انڈین اوشن کے اندر، और उसको काउंटर करने के लिए इंडिया ने क्वाड की भी बात की है जो कि यूएस, ऑस्ट्रेलिया और जापान के साथ है। उसी तरह फ्रांस के साथ भी बात चल रही है कि भाई हम क्या कर सकते हैं उस इलाके में जहां पर के चीन एक बड़ी ताकत के तौर पर आ रहा है, और वहां पर कुछ फ्रांस के आइलैंड वगैरह भी हैं, पुराने कॉलोनियल आइलैंड वगैरह जहां पर उनके बेसिस हैं, मिलिट्री बेसिस हैं, उनका भी शायद उपयोग कर सकते हैं कुछ लॉजिस्टिक सपोर्ट के लिए। तो बेसिकली यही मकसद है कि चीन का बड़ा खौफ है इस इलाके में, और चीन की बढ़ती ताकत को देखते हुए भारत कोशिश कर रहा है कि वो कुछ ऐसा कर सके बाकी पावर्स के साथ, जैसे कि चीन का दबदबा जो है वो थोड़ा सा काउंटर हो सके।
अच्छा, ये जो रफाल जंगी तैयारी की सौदे की बात चल रही है, तो ये इसको किस स्टेज पे समझा जाए? ये इल्जामात भी लगते रहे हैं कि ये कितने में लिया जा रहा है या वो किस हालत में है, इस बारे में?
देखिए, रफाल के बारे में एक बहुत बड़ी कंट्रोवर्सी है आज के वक्त हिंदुस्तान के अंदर, इंडिया के अंदर, कि रफाल के लिए बहुत ज्यादा कीमत अदा की है मोदी सरकार ने, और उन्होंने जिस तरह के पैसे दिए वो पैसे देने की जरूरत नहीं थी। फ्रांस ने कतार को और इजिप्ट को काफी सस्ते में बेचे रफाल, और उन्होंने इंडिया को काफी महंगे बेचे। एक तो वो कंट्रोवर्सी है, दूसरी बात यह है कि 36 रफाल की डील तो साइन हो चुकी है, उसका इनिशियल पेमेंट भी हो चुका है, वो 36 रफाल आना शुरू हो जाएंगे 2019 से लेकर और 2022 तक आ जाएंगे। उसके बाद क्या कोई और बड़ी डील साइन हो रही है अगले कुछ 36 रफाल या 40 रफाल या 60 रफाल के लिए? ऐसा नहीं लगता, इसका कोई इल्म नहीं है, ऐसी कोई बात भी नहीं हो रही है। और जनरली क्या होता है कि ओरिजिनल कॉन्ट्रैक्ट के अंदर एक फॉलो अप कॉन्ट्रैक्ट का ऑप्शन होता है, वो भी पहले 36 की डील में नहीं था, तो उसका कोई ऐसा अंदेशा नहीं है कि ऐसा होगा।
इंडिया के लिए ये भी कहा जा रहा है कि आलमी बाजार से अरबों डॉलर का दिफाई या डिफेंस सामान खरीदने की तैयारी कर रहा है, तो ये ममालिक कौन कौन से हैं?
देखिए, जो जिस तरह की कंट्री से इंडिया सामान खरीदता है, वो अभी तो आजकल यूएस जो है वो सबसे बड़ा मुल्क है जिससे कि इंडिया डिफेंस प्रोडक्ट खरीदता है। उसके अलावा रशिया से एक पुरानी रिलेशनशिप है, और बहुत सी ऐसी डिफेंस टेक्नोलॉजीज हैं जो कि विदेशी मुल्क नहीं बेचते हैं, वेस्टर्न कंट्रीज, वो रशिया हिंदुस्तान को हमेशा बेचने को तैयार रहता है। तो वो तो दो बड़े कंट्री हैं ही जिससे कि इंडिया मैक्सिमम डिफेंस प्रोडक्ट खरीदता है। उसके अलावा इसराइल से, और आपने जैसे देखा फ्रांस से, जैसे ये जो अग्रीमेंट हुआ है, जो डील हुई है, उसकी वजह से सामान खरीदा है। पर सबसे ज्यादा यूएस, रशिया और इसराइल से, ये तीन कंट्रीज जिनसे सबसे ज्यादा डिफेंस डील होती है।
सुशांत, आज जो मुआयदा हुआ है उसमें एक बार फिर मेक इन इंडिया का नाम सामने आया है और एक बार फिर उसकी बात की गई है, तो मेक इन इंडिया दिफाई साजो सामान बनाने में कितना कामयाब रहा है?
देखिए, मेक इन इंडिया तो पूरी तरह से फेल हो गया है। मेक इन इंडिया के स्लोगन पे जितनी बात हुई उतना तो कुछ नहीं हुआ है पिछले 4 साल के अंदर स्लोगन के बाद। और ऐसा सोचना कि ये फ्रांस के साथ ये एग्रीमेंट साइन करने से मेक इन इंडिया टेक ऑफ कर जाएगा और बहुत बड़ी किसी इंडस्ट्रियल पावर के तौर पे इंडिया उभरेगा, वो तो शायद नहीं होगा। और ऐसा पीछे का ट्रैक रिकॉर्ड देखते हुए साफ है कि उसके बहुत ज्यादा कारण है। टेक्नोलॉजी नहीं है, विदेश से टेक्नोलॉजी ट्रांसफर नहीं होती है, प्राइवेट इंडस्ट्री के अंदर कैपेसिटी नहीं है, जो सरकारी रेगुलेशंस हैं वो बहुत टफ हैं, कैपिटल नहीं है, बहुत सारे मसले हैं जिसकी वजह से ये पब्लिक सेक्टर यूनिट्स हैं वो नहीं चाहती हैं कि प्राइवेट सेक्टर यूनिट्स आए, उसकी वजह से बहुत सारे मसले हैं कि ये चीज इतनी आसानी से सॉल्व होने वाली नहीं है एक एग्रीमेंट के साइन होने। अभी तो कोई ऐसी इंडस्ट्री है नहीं जो कि फ्रांस के साथ यहाँ लग रही है। ये समझिए कि जो 36 हवाई जहाज हैं रफाल, वो भी तो पूरी तरह से फ्रांस में ही बन के यहाँ आ रहे हैं, उनका कोई भी कलपुर्जा, कोई भी सामान, कुछ भी यहाँ नहीं बन रहा है।
ये थे दिल्ली से सिक्योरिटी मामलात के तज्जियाकार सुशांत सिंह, और अब बात करते हैं अमरीका और शुमाली कोरिया के ताल्लुकात की। अमरीका के सदर डोनाल्ड ट्रंप के मुताबिक शुमाली कोरिया के साथ मुआहदे की जानिब पेशरफ्त जारी है। उनके मकौल, अगर दोनों ममालिक के दरमियान मुआहदा तय पा जाता है तो दुनिया के लिए बहुत अच्छा होगा। वाइट हाउस का कहना है कि मुलाकात के मुकाम और वक्त का अभी तायुन नहीं हुआ है, ताहम शुमाली कोरिया ने इस हवाले से कोई बयान जारी नहीं किया है। बीबीसी के नामा निगारों के मरासलों पर मुबनी तफसीलात सुनिए नाजिया गुलजार की इस रिपोर्ट में।
अमरीकी सदर डोनाल्ड ट्रंप के इस हालिया बयान से कबल व्हाइट हाउस की जानिब से कहा गया था कि अमरीका और शुमाली कोरिया के रहनुमाओं के दरमियान उस वक्त तक मुलाकात नहीं होगी जब तक प्योंगयांग जोहरी हथियारों की तख़फीफ के लिए ठोस इकदामात नहीं करता। व्हाइट हाउस की प्रेस सेक्रेटरी सारा सैंडर्स ने इस बात को मुस्तरद कर दिया कि सदर ट्रंप ने बगैर किसी पेशगी शर्त के प्योंगयांग की तरफ से दावतनामा कबूल कर लिया। उन्होंने मजीद कहा,
The president will not have the meeting without seeing concrete steps. सदर तब तक मुलाकात नहीं करेंगे जब तक वो शिमाली कोरिया की जानिब से ठोस और काबिले तस्दीक इकदामात होते नहीं देखते। अगर शिमाली कोरिया जौहरी हथियारों को तल्फ कर देता है तो ये बहुत बड़ा इकदाम होगा जिससे पूरी दुनिया ज्यादा महफूज हो जाएगी। और यहाँ तक के जनूबी कोरिया के सदर कह चुके हैं कि ये सब सदर ट्रंप की कयादत की वजह से हो रहा है।
अमरीकी मीडिया का कहना है कि सदर ट्रंप ने किम जोंग उन से मुलाकात का फैसला अपनी इंतजामिया के अहम ओहदेदारों से मुशावरत किए बगैर किया है। ताहम प्रेस कॉन्फ्रेंस के दौरान सारा सैंडर्स ने एक सवाल के जवाब में वाजे किया कि सदर अपने मुशीरों और माहिरीन से सलाह व मशवरे के बाद ही फैसले करते हैं। इससे पहले अमरीका के वजीर खारिजा रेक्स टिलरसन कह चुके हैं कि सदर डोनाल्ड ट्रंप ने शुमाली कोरिया के रहनुमा से मुलाकात का फैसला खुद किया है। अमरीका और जनूबी कोरिया के रहनुमाओं के दरमियान इस मुलाकात को बहुत अहम समझा जा रहा है क्योंकि अब तक अमरीका के किसी सदर ने शुमाली कोरिया के साथ मुज़ाकरात नहीं किए, बल्कि इससे पहले अमरीका कहता रहा है कि शुमाली कोरिया से बातचीत का सवाल ही पैदा नहीं होता। अब उनका मौकफ है कि ये पेशरफ्त एक बड़ी कामयाबी है। इस पेशरफ्त को जनूबी कोरिया के सदर ने भी अहम करार दिया है। सदर के तर्जुमान ने एक प्रेस कॉन्फ्रेंस में बात करते हुए कहा,
किम जोंग उन युआनजांगई चोचोंग जेईरुल हनक्वेई सुराखेजुन।
हमें यकीन है कि अगर दोनों रहनुमा मिलते हैं तो इससे जजीरा नुमा कोरिया को जोहरी हथियारों से पाक करने का रास्ता खुलेगा। मई में होने वाली मुलाकात खित्ते में अमन के लिए एक तारीखी लम्हा होगा।
उधर चीन ने भी सदर ट्रंप की जानिब से मुलाकात और बातचीत के फैसले का खैर मकदम किया है। चीनी वजारत खारिजा के एक तर्जुमान ने कहा कि शुमाली कोरिया के साथ मसाइल के हल की कोशिशें मौसर साबित हो रही हैं।
हम अमेरिका और शुमाली कोरिया के दरमियान बराह रास्त बातचीत का खैर मकदम करते हैं। जजीरा नुमा कोरिया के जोहरी मसाइल का हल यही है कि दुरुस्त सिमत में आगे बढ़ा जाए।
शुमाली कोरिया इंसानी हकूक और आलमी कवानीन की खिलाफ वर्जियों के साथ साथ अपने जोहरी अजाइम के बाइस दहाइयों से तनहा है। नामा निगारों के मुताबिक अब तक शुमाली कोरिया ने बराह रास्त ऐसा कुछ नहीं कहा कि वो अपने जोहरी हथियार तल्फ कर देगा या वो ऐसा करना चाहता है। याद रहे कि अमरीकी सदर डोनाल्ड ट्रंप ने शुमाली कोरिया के रहनुमा किम योंग उनकी जानिब से मुलाकात की दावत कबूल कर ली है और दोनों रहनुमा रवां साल मई में मुलाकात करेंगे। तजियाकारों के मुताबिक अब तक ये वाजे नहीं है कि शुमाली कोरिया इन मुजाकरात के बदले क्या चाहता है।
नामा निगारों के मरासलों पर मुबनी रिपोर्ट जिसे तरतीब दी थी नाज़िर गुलजार ने। मजहबी तंजीम जमात दावा के सरबरा हाफिज सईद ने उनकी जमात को कलदम तंजीमों की लिस्ट में शामिल करने के हवाले से सदारती हुक्म को अदालत में चैलेंज कर दिया है। तफसील सुनिए उमर दराज से।
मजहबी तंजीम जमात दावा के सरबरा हाफिज सईद ने इस्लामाबाद हाई कोर्ट में उस सदारती ऑर्डिनेंस को चैलेंज किया है जिसके तहत हाल ही में उनकी जमात को कालदम करार दिया गया था। जमात दावा को अक्वामे मुत्तहिदा की वॉच लिस्ट पर होने की बिना पर कालदम तंजीमों की लिस्ट में शामिल किया गया था जिसके बाद हाल ही में रावलपिंडी में जमात दावा और उनकी फलाही तंजीम फलाह इंसानियत फाउंडेशन के चंद दफातर को हुकूमती तहवील में ले लिया गया था। इस्लामाबाद हाई कोर्ट ने सदर पाकिस्तान के प्रिंसिपल सेक्रेटरी के साथ साथ वफाकी वजारत कानून, कैबिनेट डिवीजन और इस्टेब्लिशमेंट डिवीजन के सेक्रेटरियों को इस हवाले से नोटिस जारी कर दिए हैं। सदर पाकिस्तान ममनून हुसैन ने गुज़िश्ता माह एक हुक्म जारी किया था जिसके ज़रिए एंटी टेररिज्म एक्ट 1997 में एक तरमीम के ज़रिए ये शिक शामिल की गई थी कि ऐसी तमाम तंजीमें या अफराद जो अक्वामे मुत्तहिदा की लिस्ट पर कालदम होंगे उनको कालदम तस्वर किया जाएगा। BBC से बात करते हुए जमात उद्दावा के तर्जुमान नदीम अहमद का कहना था कि इस सदारती हुक्म के बाद हुकूमत ने मुल्क भर में कायम जमात उद्दावा के दफातर और उनके मुताबिक उनके फलाही इदारों के दफातर कब्जे में ले लिए हैं जिसकी वजह से उनकी फलाही कार्रवाइयां बंद हैं। हाफिज सईद की जानिब से अदालत में दायर की जाने वाली दरख्वास्त में कहा गया है कि उन्होंने सन 2002 में जमात उद्दावा को कायम किया था जिसके बाद उन्होंने कालदम लश्कर तैयबा से मुकम्मल तौर पर ताल्लुक ख़त्म कर लिया था। उन्होंने ये भी मौक़िफ़ अपनाया कि उन्हें इंडिया और अमरीका के दबाव पर कई मरतबा पाकिस्तान में गिरफ्तार या नज़रबंद भी किया गया है जो कि पाकिस्तान की खुदमुख्तारी के खिलाफ है। उन्होंने अदालत से इस्तदा की कि इस सदारती ऑर्डिनेंस या हुक्म नामे को ख़त्म किया जाए क्योंकि वो आईन पाकिस्तान में दिए गए बुनियादी हकूक से मुतसादिम है। मुकदमा की आइंदा समाअत मार्च के तीसरे हफ्ते में होगी। उमर दराज, BBC न्यूज़, लाहौर।
اور پاکستان کی عدالت عظمیٰ نے آج ایک عبوری فیصلے میں ان اراکین کی کو سینٹ کے چیئرمین کے انتخاب میں ووٹ ڈالنے کی اجازت دے دی ہے جن کے پاس دو ملکوں کی شہریت ہے۔ اس سے قبل سپریم کورٹ نے سینیٹرز کی دوہری شہریت کے باعث نو منتخب سینیٹرز کی کامیابی کا نوٹیفیکیشن روکنے کا حکم دیا تھا۔ ان اراکین کی ممبرشپ بحال کر دی گئی ہے۔ اسی بارے میں میں نے مزید تفصیلات کے لیے بات کی بی بی سی اردو سروس کے ہمارے ساتھی ہارون رشید سے اور ان سے پوچھا کہ سپریم کورٹ نے اپنے اس فیصلے میں کیا کیا کہا ہے۔
سمرا، سپریم کورٹ کے بینچ نے آج جو عبوری حکم جاری کیا ہے اس کے مطابق جو پانچ سینیٹرز تھے جن میں سے تین جو ہیں وہ حکمراں جماعت مسلم لیگ نون کے تھے، ایک پی ٹی آئی کے تھے اور ایک بلوچستان سے آزاد سینیٹر تھے جو منتخب ہوئے تھے، تو انہیں عدالت نے جو 12 مارچ کو سینٹ چیئرمین اور ڈیپٹی کے الیکشنز ہونے ہیں اس میں حصہ لینے کی اجازت دے دی ہے، لیکن ان کا کہنا ہے کہ اس تمام معاملے کی جو ڈیول نیشنلٹی ہے یعنی دو ممالک کی شہریت جن اراکین پارلیمان کے پاس ہے اس کا ایک حتمی فیصلہ کرنے کے لیے ایک بڑا 7 رکنی بینچ عدالت نے حکم دیا ہے جو بنایا جائے گا، جو بعد میں اس کا تفصیلی جائزہ لے گا اور پھر کوئی حکم جاری کرے گا، اور اس کے مطابق ہو سکتا ہے اگر اس میں اس فیصلے پر پہنچتے ہیں تو ان پانچ سینیٹروں کو عدالت جو ہے وہ فارغ بھی کر سکتی ہے، لیکن فی الحال انہوں نے ان کو حلف لینے اور سینٹ کے جو انتخابات ہیں اس میں حصہ لینے کی اجازت دے دی۔
ہارون، ایک بات یہ بتائیے کہ دوہری شہریت پر آپ الیکشن تو لڑ سکتے ہیں لیکن آپ ووٹ نہیں ڈال سکتے تھے اب تک، تو مطلب یہ اس طرح کا یہ اتنا فرق کیوں ہے اس بات میں؟
دیکھیں، پہلے اس معاملے پر کبھی کبھی تو بات ہوتی تھی اور اعتراضات اٹھتے تھے، خصوصاً جو پاکستان کے دیگر ادارے ہیں، جو بیوروکریسی ہے اس میں بھی کچھ لوگوں کو شکایت ہے کہ کیسے ڈیول نیشنل جو ہیں وہ اہم عہدوں پر کام کر سکتے ہیں جبکہ ان کی شہریت اور جو لائلٹی ہے وہ اس پر سوالیہ نشان ہوتا ہے، اور یہی بات آج جب سماعت ہو رہی تھی سپریم کورٹ کے ایک جج ہیں اعجاز الحسن، انہوں نے بھی جو پی ٹی آئی کے سینیٹر منتخب ہوئے ہیں
جی
سرور صاحب، ان سے کہا کہ جب آپ کا تمام خاندان جو ہے وہ یو کے میں ہے، برٹن کا نیشنل ہے، آپ کے جو تمام اثاثے ہیں وہ برطانیہ میں ہیں، تو پھر آپ کا یہاں کیا اسٹیک ہے، یہاں پاکستان میں آپ نے آپ کا کیا آنے کا مقصد ہے اور یہاں انتخابات میں حصہ لینے کا؟ تو اس تمام معاملے کو دیکھنے کے لیے اب سپریم کورٹ لگتا ہے کہ اس کا جائزہ لے گی اور اس کو صرف ان پانچ سینیٹرز تک محدود نہیں رکھے گی، ہو سکتا ہے باقی اداروں کے اہلکاروں کے بارے میں بھی اس میں کوئی پھر وہ حکم جاری کرے۔
اچھا، سینٹ کے انتخاب کے بارے میں جو پورا ڈسپیوٹ، جو بحث چل رہی تھی، اس میں کسی طرح کی کوئی کلیئرٹی آئی ہے؟
دیکھیں، ابھی بھی کلیئرٹی نہیں ہے، لاسٹ ڈچ ایفرٹس سیاسی جماعتوں کی طرف سے ہو رہی ہیں، بھاگ دوڑ جاری ہے، لگ یہ رہا ہے اب ایک دفعہ پھر امید پیدا ہوئی ہے کہ جو پیپلز پارٹی کے چیئرمین ہیں آصف علی زرداری، انہوں نے جو رضا ربانی کے بارے میں کہا تھا کہ ان کو وہ دوبارہ نہیں بنائیں گے، لیکن کل رات گئے جو بلاول ہیں وہ جا کر رضا ربانی سے دوبارہ ملے ہیں اور پھر ایک امید پیدا ہوئی ہے کہ شاید ان کو دوبارہ پیپلز پارٹی جو ہے وہ نامزد کر دے، تو اس طرح کی لاسٹ ڈچ ایفرٹس چل رہی ہیں، کوششیں ہو رہی ہیں، بلاکس بنے ہوئے ہیں اور ہر کوئی اپنے بلاک کو مضبوط کرنے کی کوشش کر رہا ہے، لیکن میرا خیال میں صورتحال جو ہے وہ 12 کو ہی واضح ہو سکے گی، آخری منٹ تک اس میں جو ہے سچویشن چینج ہو سکتی ہے۔
یہ تھے ہارون رشید۔ اب رخ کرتے ہیں خیبر پختونخوا کا، جہاں کی جیلوں میں کم سے کم 45% ایڈز کے مرض سے میں مبتلا پائے گئے ہیں، 60% ٹی بی، جبکہ ہیپاٹائٹس میں مبتلا قیدیوں کی تعداد کہیں زیادہ پائی گئی ہے۔ خیبر پختونخوا میں پہلی مرتبہ قیدیوں کی سکریننگ یا طبی معائنے کیے جا رہے ہیں۔ پشاور سے عزیز اللہ خان سے تفصیل سنیے۔
سرکاری ذرائع نے بتایا کہ ضلع سوابی کی حوالات میں 19 قیدی ایڈز میں مبتلا پائے گئے ہیں، جبکہ دیگر جیلوں میں 25 کے لگ بھگ قیدی ایسے ہیں جو اس خطرناک مرض کا شکار ہیں۔ صوبے کی تمام جیلوں میں ان دنوں قیدیوں کے مہلک بیماریوں کے حوالے سے طبی معائنے کیے جا رہے ہیں۔ انسپیکٹر جنرل جیل خانہ جات شاہد اللہ خان نے بی بی سی کو بتایا کہ صوبے کی جیلوں میں ہیپاٹائٹس کے مریضوں کی تعداد کہیں زیادہ ہے اور قیدیوں کی فلاح کے لیے اب مربوط لائحہ عمل تیار کیا جا رہا ہے۔ صوبے کی جیلوں میں سکریننگ یا معائنے کا کام گزشتہ ماہ شروع کیا گیا تھا اور اب تک یہ سلسلہ جاری ہے۔ آئی جی جیل خانہ جات نے بتایا کہ اس وقت صوبے کی جیلوں میں کوئی 11,000 سے زیادہ قیدی موجود ہیں جن کے طبی معائنے کیے جا رہے ہیں۔ قیدیوں کی سکریننگ یا طبی معائنہ اب جیلوں میں مستقل طور پر جاری رہے گا اور اس طریقہ کار سے اب ہر قیدی کو گزرنا پڑے گا تاکہ معلوم کیا جا سکے کہ جیل میں قیدیوں کی طبی حالت کیا ہے اور انہیں کس جگہ اور کن قیدیوں کے ساتھ رکھنا چاہیے۔ آئی جی جیل خانہ جات نے بتایا کہ پاکستان میں پہلی مرتبہ صوبہ خیبر پختونخوا کی جیلوں میں قیدیوں کے حوالے سے یہ اقدامات کیے جا رہے ہیں اور جلد ہی صوبے میں قیدیوں کے لیے ڈائیگنوسٹک سینٹر قائم کیا جا رہا ہے جہاں قیدیوں کو مکمل طبی معائنے سے گزارا جائے گا اور اس میں نفسیاتی معائنہ بھی شامل ہے۔ انہوں نے کہا کہ صوبے میں اس وقت نئی جیلیں تعمیر کی جا رہی ہیں۔ مردان جیل مکمل ہو چکی ہے جہاں قیدیوں کو لایا گیا ہے۔ پشاور اور ہنگو جیل بھی تقریباً تیار ہیں اور بہت جلد محکمہ جیل خانہ جات کے حوالے کر دی جائیں گی، جبکہ ڈیرہ اسماعیل خان، سوابی اور سوات کی جیلوں پر کام جاری ہے۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
اور معذرت کہ میں نے 45% کہا، 45 قیدی ایڈ سے اور 60 قیدی ٹی بی میں مبتلا پائے گئے ہیں۔ سیربین ابھی جاری ہے۔
رول ساؤنڈ، کیمرہ، ایکشن۔
سواگت نہیں کرو گے آپ ہمارا؟
میں ہوں نصرت جہاں، جو ہر ہفتے آپ کے لیے لے کر آتی ہوں بالی ووڈ کی گرما گرم خبریں۔
امی جان کہتی تھی، کوئی دھندا چھوٹا نہیں ہوتا۔
بالی ووڈ ستاروں کی باتیں اور ملاقاتیں، پردے کے پیچھے کیا ہے، باکس آفس کا بادشاہ کون ہے،
ڈان کو پکڑنا مشکل ہی نہیں، ناممکن ہے۔
اور جب یہ 2.5 کلو کا ہاتھ کسی پر پڑتا ہے نا، تو آدمی اٹھتا نہیں، اٹھ جاتا ہے۔
یا فرحان جلیبی، معشوق فریبی، خیال ہے تیرا دیوانہ، بھائیوا بھائیوا۔
ہر سنیچر سیربین میں سنیے بالی ووڈ راؤنڈ اپ۔
کھیلوں کی خبریں سنیے سبا ناز سے۔
پاکستان سپر لیگ میں آج کے دن کے پہلے میچ میں کراچی کنگز نے ملتان سلطان کو 63 رنز سے شکست دے دی ہے۔ جیت کے لیے مطلوبہ ہدف 189 رنز کے تعاقب میں ملتان سلطان کی ٹیم 125 رنز بنا کر آؤٹ ہو گئی۔ آج کا دوسرا میچ پشاور زلمی اور کوئٹہ گلیڈیٹرز کے درمیان کھیلا جائے گا۔ پوائنٹس ٹیبل پر کوئٹہ 7 میں سے 4 میچ جیت کر تیسرے نمبر پر ہے۔ کوئٹہ گلیڈیٹرز کی ٹیم میں شامل غیر ملکی کرکٹرز شین واٹسن، رائلے روسو اور کیون پیٹرسن کیا فائنل کھیلنے کے لیے پاکستان جائیں گے؟ اس بارے میں نامہ نگار عبد الرشید شکور نے کوئٹہ کے ہیڈ کوچ معین خان سے سوال کیا تو ان کا جواب تھا،
پہلی بات یہ ہے کہ کوالیفائی کرنا ہے، وہ زیادہ امپورٹنٹ ہے ہمارے لیے۔ جب کوالیفائی کر لیں گے تو یقیناً اس وقت کوشش کریں گے ان تمام پلیئرز کو ساتھ لے کے جائیں۔ جب آپ ٹیم کے ساتھ رہتے ہیں، چاہے آپ کسی بھی دنیا کے حصے سے پلیئر ہو، آپ کی سمپتیز خود بخود ٹیم کے ساتھ افلیٹ ہو جاتی ہیں اور وہی چیز پے آف کرتی ہے۔ انفارچونیٹلی پچھلے سال پرابلم ہوئی تھی، کچھ پلیئرز کی فیملیز نے اجازت نہیں دی ان کو، بٹ فار دا ٹیم آئی تھنک ایز اے پروفیشنل دے شوڈ گو اینڈ پلے۔
انگلینڈ نے نیوزی لینڈ کو کرائسٹ چرچ میں کھیلے گئے 5ویں ون ڈے انٹرنیشنل میں 7 وکٹوں سے شکست دی اور سیریز 3-2 سے جیت لی ہے۔ جانی بیسٹو کی سینچری کی بدولت 223 رنز کا ہدف انگلینڈ نے 33ویں اوور میں حاصل کر لیا۔ برطانوی ٹینس پلیئر یوہانا کانٹا انڈین ویلز کے دوسرے راؤنڈ میں شکست کھا گئیں۔ انہیں جمہوریہ چیک کی 18 سالہ مارکیاٹا وونڈروشووا نے اسٹریٹ سیٹس میں ہرا دیا۔ ومبلڈن چیمپئن گاربن موگروزا بھی انڈین ویلز سے ناک آؤٹ ہو گئی ہیں۔ انہیں ٹینس رینکنگ میں 100ویں نمبر پر موجود امریکن کھلاڑی ساشا ویکری نے 2-6, 7-5 اور 6-1 سے مات دی، جبکہ عالمی نمبر 1 سیمونا ہالپ اور 5th سیڈ کیرولینا پلسکووا نے اپنے اپنے میچ جیت کر دوسرے راؤنڈ میں جگہ بنا لی ہے۔ جنوبی کوریا میں جاری سرمائی پیرا اولمپکس میں برطانیہ کی ملی نائٹ نے اپنے گائیڈ فریڈ وائلڈ کے ہمراہ بصارت سے محروم خواتین کے ڈاؤن ہل مقابلوں میں چاندی کا تمغہ جیت لیا ہے۔
کھیلوں کی خبریں پیش کر رہی تھی سبا ناز۔ فیک نیوز یا جعلی خبروں کے بارے میں ہونے والی دنیا کی سب سے بڑی تحقیق کے بعد سائنسدانوں کا کہنا ہے کہ جعلی خبریں بہت تیزی سے اور بہت دور تک پھیلتی ہیں، اس حد تک کہ صحیح خبریں بھی ان کا سامنا نہیں کر پاتی ہیں۔ اس خبر کی تفصیل پروگرام میں آگے چل کر سنیے گا۔ یہاں سیربین اپنے نصف کو پہنچا، اہم خبروں کا خلاصہ سنیے نادیہ سلیمان سے۔
انڈیا اور فرانس نے ایک دفاعی معاہدے پر دستخط کیے ہیں جس کے تحت دونوں ملک بحر ہند میں تعاون کو فروغ دیں گے۔ افغانستان کے مغربی صوبے فرا کے حکام کے مطابق گزشتہ رات طالبان کے ایک حملے میں کم از کم 24 افراد ہلاک ہو گئے۔ شام میں حکومتی فورسز نے مشرقی غوطہ پر قبضے کے لیے کاروائیاں تیز کر دی ہیں۔ یورپی یونین اور جاپان کی کوشش ہے کہ انہیں امریکہ میں اسٹیل اور الومینیم کی درآمد پر نئے ٹیکس سے استثنا حاصل ہو جائے۔ اقوام متحدہ کا کہنا ہے کہ رواں سال بنگلہ دیش میں پناہ لینے والے لاکھوں روہنگیا مسلمانوں کی امداد کی مد میں $1 ارب درکار ہوں گے۔ امریکہ کی رائفل ایسوسی ایشن این آر اے نے گن کنٹرول کا قانون منظور کرنے پر امریکی ریاست فلوریڈا پر مقدمہ کر دیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خبروں کا خلاصہ پیش کر رہی تھی نادیہ سلیمان۔ فیک نیوز یا جعلی خبروں کے بارے میں ہونے والی دنیا کی سب سے بڑی تحقیق کے بعد سائنسدانوں کا کہنا ہے کہ جعلی خبریں بہت تیزی سے اور بہت دور تک پھیلتی ہیں، اس حد تک کہ صحیح خبریں بھی ان کے سامنے ختم ہو جاتی ہیں۔ محققین نے گزشتہ 10 برس میں انگریزی زبان میں 30 لاکھ اکاؤنٹ سے ہونے والی 125,000 سے زیادہ ٹویٹس پر تحقیق کے بعد یہ رپورٹ پیش کی ہے۔ تفصیل سنیے سہیل حلیم سے۔
تحقیقی میگزین سائنس میں شائع ہونے والی یہ رپورٹ ٹویٹر پر پھیلنے والی جعلی خبروں پر مبنی ہے، لیکن سائنسدانوں کا خیال ہے کہ یہ نتائج فیس بک اور یوٹیوب سمیت سبھی سوشل میڈیا پلیٹ فارمز کے لیے درست ہیں۔ میساچوسیٹس انسٹیٹیوٹ آف ٹیکنالوجی میں ڈیٹا پر تحقیق کرنے والوں کا کہنا ہے کہ ان کی ریسرچ سے یہ بات واضح طور پر سامنے آتی ہے کہ یہ انسانی مزاج یا فطرت کی کمزوری ہے کہ وہ ایسا مواد پھیلائے۔ ان کے کہنے کا مطلب یہ ہے کہ افواہیں پھیلانا یا ان پر یقین کر لینا انسانی مزاج کا حصہ ہے، اور سوشل میڈیا سے انہیں ایک ذریعہ مل گیا ہے۔ اس رپورٹ کے ساتھ ایک اور مضمون بھی شائع کیا گیا ہے جسے کئی ماہرین نے مل کر لکھا ہے۔ اس میں وہ کہتے ہیں کہ 21ویں صدی کی خبروں کے بازار میں نگرانی کے ایک نئے نظام کی ضرورت ہے۔ سوال یہ ہے کہ وہ نظام آخر کیسا ہو جس میں جھوٹ کے بجائے سچ کو بڑھاوا مل سکے۔ ایک ریسرچر سروش ووشوگی کے مطابق ایک ایسے نظام کو لانا آسان نہیں ہوگا۔ جھوٹی خبر سچی خبر کے مقابلے میں 6 گنا تیزی سے پھیلتی ہے۔ تجارت، دہشت گردی، جنگ، سائنس اور ٹیکنالوجی کی خبریں بہت زیادہ پسند اور شیئر کی جاتی ہیں، لیکن سیاست سے متعلق جعلی خبریں زیادہ آسانی سے ٹرینڈ کرنے لگتی ہیں۔ ماضی میں بھی جعلی خبروں کے بارے میں کئی بار تحقیق ہوئی ہے، لیکن وہ تمام تحقیقیں کسی خاص واقعے پر مبنی تھیں، مثال کے طور پر بم دھماکے یا قدرتی حادثات کے بارے میں۔ یہ تازہ ریسرچ سن 2006 سے 2016 کے دوران انگریزی میں کی جانے والی ٹویٹس پر مبنی ہے، اس لحاظ سے یہ بہت وسیع ریسرچ ہے۔ سچ کے معنی بیان کرنا اور اس کی جانچ کرنا ایک مشکل کام ہے۔ محققین نے اس کے لیے حقائق کی تصدیق کرنے والی کئی ویب سائٹس کی مدد لی، اور ان ویب سائٹس کی مدد سے انہوں نے 100 ایسے ٹویٹس نکالے جو جعلی تھے۔ اس کے بعد انہوں نے سرچ انجن کی مدد سے یہ معلوم کیا کہ یہ جعلی خبریں کس کس طرح پھیلیں۔ انہوں نے اس طرح 1,26,000 ٹویٹس نکالے جنہیں 45 لاکھ مرتبہ ری ٹویٹ کیا گیا۔ ان میں سے چند میں دوسری ویب سائٹس کی جعلی خبروں کے لنک بھی شامل تھے۔ اس کے علاوہ اصل اور صحیح خبروں کے پھیلنے کے بارے میں بھی تحقیق کی گئی۔ سائنسدانوں نے تحقیق کے بعد یہ نتیجہ اخذ کیا کہ جعلی خبریں زیادہ لوگوں تک پہنچتی ہیں، اور ان کے پھیلنے کا دائرہ بھی زیادہ وسیع ہوتا ہے۔
تفصیل پیش کر رہے تھے سہیل حلیم۔ فیک یا جعلی خبروں کا پھیلنا کتنا خطرناک ثابت ہو سکتا ہے اور کیا اسے کسی طرح قابو کیا جا سکتا ہے، اسی بارے میں میں نے بات کی بی بی سی اردو سروس کے سوشل میڈیا ایڈیٹر طاہر عمران سے، اور سب سے پہلے ان سے یہی پوچھا کہ آخر جعلی خبروں کو پھیلنے سے روکا کیسے جائے۔
دیکھیں، سب سے پہلے تو یہ ہے کہ میں نے ذاتی طور پہ کوشش یہ کرتا ہوں اور ہر ایک سے یہ کہتا ہوں کہ آپ جو بھی خبر دیکھیں اس کو ایک دفعہ گوگل کر لیں کہ کیا واقعی ہی اس کے بارے میں ہے۔ مثال کے طور پہ ابھی چند دن پہلے ایک بچے کی تصویر شیئر کی جاتی تھی جو اکیلا بارڈر کراس کر رہا تھا سیریا سے لبنان کا۔ اب لبنان اور سیریا کے بارڈر کے اندر وہ اکیلا، اس نے تھیلا اٹھایا ہوا ہے، بہت تھکا ہوا بھی لگ رہا ہے، تو وہ بچہ جو تھا اس کے بارے میں دنیا نے کہا کہ یہ بچہ واحد ہے جو نکلا ہے۔ لیکن میں نے چونکہ 3 سال پہلے وہ تصویر دیکھی ہوئی تھی تو میں نے فوراً کہا کہ یہ تصویر پرانی ہے، اس کے ماں باپ جسٹ 2-3 قدم آگے ہیں اور 5 منٹ کے بعد اس کے ماں باپ سے ملاقات ہوگی۔ لیکن اس ٹویٹ کے تقریباً 12,000 ری ٹویٹس تھے اور لائکس اس کے علاوہ تھے، تو میرے جو بات ہے وہ اس وقت تک اس کی کوئی اہمیت نہیں ہونی تھی کیونکہ 12,000 لوگوں نے اس بات کو مان لیا تھا کہ یہ بچہ اکیلا, اس کے ماں باپ نہیں ہے, یہ اکیلا ہجرت کر کے آیا ہے شام سے اور اس کے اوپر یعنی کہ وہ ان کو رحم آ رہا تھا. تو میرے نزدیک روکنے کا سب سے پہلا اسٹیپ یہ ہے کہ آپ گوگل کر کے چیک کریں کہ کہیں خبر ہو نہیں چکی. دوسرے نمبر پہ کسی بھی بڑے نشریاتی ادارے کی ویب سائٹ, ٹویٹر, فیس بک پہ ایک نظر مار لیں. اگر وہ خبر واقعی سچ ہوئی تو یقیناً کسی نہ کسی نے اس کو کور کیا ہوگا, بی بی سی نے کور کیا ہوگا یا کسی اور نشریاتی ادارے نے کور کیا ہوگا.
تو اگر اس طرح کی جعلی خبریں پھیلتی ہیں تو ان سے کس طرح کے نقصانات کا سامنا ہو سکتا ہے؟
دو طرح کے نقصانات ہوتے ہیں. ایک تو اگر خبر کا جو اینگلنگ ہے, جو اس کا زاویہ ہے, وہ اگر مثال کے طور پہ نسل پرستانہ ہے یا فرقہ واریت پر مبنی ہے تو اس کے بہت, جیسے سری لنکا میں مثلا ہو رہا ہے کہ ویڈیوز جو مسلمانوں کے خلاف اٹھا کے, مجھے روزانہ بی بی سی اردو کے فیس بک پیج پہ میسیجز ملتے ہیں جن میں گروسم یعنی انتہائی ہولناک قسم کی ویڈیوز لوگ پوسٹ کرتے ہیں, یہ دیکھیں برما کے مسلمانوں کے ساتھ کیا ہو رہا ہے. اس سے نقصان یہ ہوتا ہے کہ لوگ سمجھتے ہیں کہ کسی ایک خاص نسل یا فرقے یا مذہب کے لوگوں کے ساتھ بہت زیادہ ظلم ہو رہا ہے اور پھر وہ اس کی بنیاد پہ اپنی رائے قائم کرتے ہیں, نفرت کا اظہار کرتے ہیں اور نفرت کو پروان چڑھاتے ہیں. تو بہت بڑا نقصان یہ ہوتا ہے. اور بہت جگہ پہ فرقہ وارانہ فسادات ہو چکے ہوئے ہیں, نسل پرستانہ فسادات ہو چکے ہوئے ہیں, یہ بہت کلیئر ایگزامپلز ہیں, سری لنکا ہمارے سامنے ہی ہے.
اچھا, سوشل میڈیا کے جو بڑے بڑے ادارے ہیں, فیس بک ہے, ٹویٹر ہے, کیا انہوں نے اس کو روکنے کے لیے, اس کو قابو میں کرنے کے لیے کوئی اقدامات کیے ہیں ابھی تک؟
ابھی تک کچھ نہیں کیا. امریکہ کے انتخابات جو ڈونلڈ ٹرمپ کے جس میں صدر بنے تھے اس کے بعد یہ بحث بہت تیزی سے اٹھی تھی کہ فیک نیوز کے اوپر یا جعلی خبروں کے اوپر کلیمپ ڈاؤن کیا جائے, روکا جائے اس کو. لیکن اب تک ٹویٹر اور فیس بک جو بڑے دو ادارے ہیں انہوں نے, اور گوگل تیسرے نمبر پہ, انہوں نے فیکٹ چیک کیا, حقائق پر مبنی تصویروں یا خبروں کے لیے کوئی میکانزم نہیں طے کیا کہ لوگ اندازہ لگا سکیں کہ یہ خبر اصلی ہے یا نہیں ہے.
اچھا طاہر, یہ بھی دیکھنے کو ملتا ہے کہ کئی بار کسی جیسے مثال کے طور پر کسی ایک پارٹی کا کوئی نمائندہ ہے تو اس کے بارے میں بہت خبریں پھیل رہی ہیں, اور اسی صورتحال میں کسی اور پارٹی کا نمائندہ ہوگا تو اس کے بارے میں اتنی اس طرح سے وہ خبر نہیں پھیلے گی یا دبا دی جائے گی. تو کئی بار ایسا بھی لگتا ہے کہ اس طرح سے خبروں کا جو پھیلاؤ ہے وہ بھی صرف خبروں کا, یا کئی بار جعلی خبروں کا بھی, وہ صرف ایک انڈیپینڈنٹ, صرف ایک نجی سطح پر نہیں ہو رہا ہے بلکہ ایک گروپ کے فارم میں ایک منظم طور پر ہو رہا ہے. یہ بات کتنی صحیح ہے
سمرا؟ جعلی خبروں کے حوالے سے منظم طریقے سے بھی کام کیا جاتا ہے. پاکستان میں سیاسی جماعتوں کے منظم سوشل میڈیا سیل ہیں جن کے اندر آپ کو باقاعدہ ایسی خبریں جو ہیں وہ نظر آتی ہیں جو کہ باقاعدہ پھیلائی جا رہی ہیں.
یہ تھے بی بی سی اردو سروس کے سوشل میڈیا ایڈیٹر طاہر عمران. انڈین ریاست مہاراشٹر میں بھارتی کاشتکار ناسک سے لے کر ممبئی تک ایک لمبے مارچ کا انعقاد کر رہے ہیں. 7 مارچ کو ناسک میں شروع ہونے والا یہ مارچ 12 تاریخ کو ممبئی پہنچے گا. منتظمین کا دعویٰ ہے کہ اس مارچ میں 40,000 سے 50,000 کاشتکار شریک ہو رہے ہیں اور وہ 12 مارچ کو ریاستی اسمبلی کا گھیراؤ کریں گے اور اپنی آواز سیاست دانوں تک پہنچانے کی ہر ممکن کوشش کریں گے. اسی موضوع پر میں نے بات کی بی بی سی مراٹھی سروس کے ہمارے ساتھی میوریش کو نور سے اور ان سے پوچھا کہ ان کاشتکاروں کے اہم مطالبات کیا ہیں.
جی, بہت الگ الگ ڈیمانڈ ہیں. سب سے پہلا جو ہے وہ ہے لون ویور یعنی قرض کی معافی. سرکار کا دعویٰ یہ ہے کہ قریب 35,00,000 کسانوں کو وہ ان کا قرضہ جو ہے وہ یہ سرکار معاف کر چکی ہے, لیکن پھر بھی کسانوں کا کہنا یہ ہے کہ جتنا انہوں نے قرضہ لیا تھا اس کی واپسی نہیں ہوئی. ایسی الگ الگ مانگوں کے لیے لون ویور, اس کے بعد فکسڈ ریٹ مارکیٹ میں, اور اس کے بعد جو کرشی وکاس در ہے اس کے بارے میں سب سے زیادہ مانگ جو ہے وہ ان کسانوں کی ہے, اور اس کی وجہ سے اسنتوش اس پورے کسانوں میں پھیلا ہوا ہے اور سارے لوگ اس مارچ میں آ گئے ہیں.
اچھا, تو جیسے آپ نے کہا کہ اتنی بڑی تعداد ہے, 40,000 سے 50,000 لوگوں کے ہونے کا دعویٰ کیا جا رہا ہے, تو اور یہ ممبئی پہنچ بھی چکے ہیں, ممبئی کی پولیس کو اور انتظامیہ کو لا اینڈ آرڈر سے متعلق ان کو دشواریاں نہیں ہوں گی, کس طرح وہ مینج کریں گے؟
جی بالکل بالکل, اگر جیسا جس طرح کا دعویٰ کیا جا رہا ہے کہ 40,000 سے 50,000 کسان جو ہے وہ ممبئی شہر میں آئیں گے تو واقعی یہ پولیس ایڈمنسٹریشن کے لیے بہت ہی بڑا ایک طریقے کا چیلنج ہوگا, کیونکہ یہ جو مہاراشٹر کی اسمبلی ہے جس کے اوپر یہ مارچ وہ لے جا رہے ہیں وہ ممبئی کے ساؤتھ یعنی دکشن کے ایک دم आखिरी के हिस्से में है, जो बहुत ही छोटा इलाका है, बहुत ही अहम वहां पे जो असेंबली के साथ ही मंत्रालय हो या फिर रिजर्व बैंक ऑफ इंडिया हो, बहुत बड़े बड़े जो ऑर्गेनाइजेशन है, गवर्नमेंट के ऑफिस है, उस वो जगह पे है, वहां से हमेशा ही सिक्योरिटी तैनात होती है। लेकिन अब तक हम इस मार्च की अगर बात करें तो बहुत ही शांतिपूर्ण, बहुत ही पीसफुल ये मार्च रहा है। सिर्फ अपने गाने गाते हुए, अपने स्लोगन लेते हुए, अपने स्लोगन हाथ में लेते हुए नासिक से चलकर 150 किलोमीटर से ज्यादा की दूरी तय कर ये मुंबई में पहुंच गए हैं।
ये थे बीबीसी मराठी सर्विस के मयूरेश कोनूर। और आज शनिचर है, वक्त है हमारे हफ्तावार सिलसिले दूसरा पहलू का। तरतीबो पेशकश शकील अख्तर।
इंडिया में तिब्बती पनाहगुजी इस महीने के अवाखिर और अप्रैल में अपने रूहानी पेशवा दलाई लामा की जिलावतनी की 60वीं सालगिरह मना रहे हैं। उन्होंने धर्मशाला और दिल्ली में कई प्रोग्राम का इंतजाम किया है। इंडिया की हुकूमत का शुक्रिया अदा करने के लिए दिल्ली में एक खसूसी प्रोग्राम रखा गया था, लेकिन हुकूमत ने अचानक दिल्ली के प्रोग्राम को मनसूख करा दिया। चंद दिनों पहले मरकजी हुकूमत ने सीनियर अहलकारों, वुजरा और रहनुमाओं को लिखा था कि चीन से बाहमी ताल्लुकात का ये बहुत ही हसास वक्त है, इसलिए वो तिब्बती पनाहगुजीनों और दलाई लामा के प्रोग्राम में शिरकत से गुरेज करें। गुज़िश्ता रोज इंडिया की वज़ारत ख़ारिजा की तरफ से एक बयान जारी किया गया, जिसमें कहा गया है कि इंडिया चीन से अपने ताल्लुकात बेहतर करने का ख्वाहां है। अभी ज़्यादा अरसा नहीं गुजरा जब इंडिया की हुकूमत ने चीन की मुखालफत और नाराज़गी के बावजूद अरुणाचल प्रदेश में दलाई लामा के दौरे का खुद एहतमाम किया था। गुज़िश्ता बरस भूटान चीन सरहद के नज़दीक डोकलाम इलाके में दोनों मुल्कों के दरमियान एक बड़ा टकराव होते होते रह गया था। कई महीने तक एक दूसरे के मुकाबले खड़े होने के बाद डोकलाम में चीन ने बड़ी तादाद में फौजी तैनात कर दिए हैं और वहां टैंक और दूसरे जंगी साजो सामान मुस्तकिल तौर पर मामूर कर दिए हैं। गुज़िश्ता सालों में इंडिया ने चीन के महाज पर अपनी अस्करी पोजीशन काफ़ी मजबूत की है। सरहदी इलाकों में सड़कें और मवासलात का निज़ाम बेहतर हुआ है, बड़े पैमाने पर फौज की जदीदकारी की गई है, हिंद चीन सरहदों पर तैनाती को मुस्तहकम करने के लिए हजारों फौजी भर्ती किए गए हैं। मोदी हुकूमत के मुफक्किरों और सलामती से मुतालिक पॉलिसी साधों ने चीन के साथ नरम रवैया रखने की बरसों की पॉलिसी को ख़त्म करने का फैसला किया। इसकी जगह एक कदरे जारहाना और सख्त मौकिफ अख्तियार किया गया। फौजी जनरलों ने पाकिस्तान के साथ साथ चीन का महाज भी खोलने की बातें शुरू कर दी। कुछ ही दिनों में दोनों मुल्कों के रिश्ते बिगड़ने लगे। अब एक बार फिर इंडिया बातचीत और इश्तराक की तरफ मायल है, लेकिन गुजरे हुए बरस तातुल टकराव, कशीदगी और इनानियत की नज़र हो गए। पाकिस्तान से भी गुज़िश्ता 4 बरस से ताल्लुकात इंतहाई कशीदा रहे। पंजाब और इंडिया के ज़ेर इंतज़ाम कश्मीर में शिद्दत पसंदों के कई हमलों के बाद मोदी हुकूमत ने बातचीत के सारे रास्ते बंद कर दिए। पिछले 2 बरस में कश्मीर में शिद्दत पसंद सरगर्मियाँ काफ़ी बढ़ गई हैं। पुलिस और फौजी कैंपों पर कई हमले हुए, कंट्रोल लाइन गोलाबारियों से गूंजती रही, दोनों मुल्कों के दरमियान सारे रबते टूटे रहे। शिद्दत पसंद सरगर्मियों में कोई कमी नहीं आ सकी। अचानक हुकूमत के मौकिफ में नरमी के आसार नजर आने लगे हैं। इंडिया ने हाल में इंसानी बुनियादों पर बुजुर्ग और खातून कैदियों के तबादले की तजवीज़ रखी, जिसे पाकिस्तान ने कबूल कर लिया है। इंडिया ने एक तवील अरसे के बाद पाकिस्तान के एक वजीर को दिल्ली में होने वाली एक बैन अलावी मीटिंग में शिरकत की दावत दी है। वर्ल्ड ट्रेड ऑर्गेनाइजेशन की मीटिंग अगले हफ्ते हो रही है और इसमें पाकिस्तान के वजीर तजारत की शिरकत मुतवक्को है। ये जम्मू टूटने का पहला इशारा होगा, लेकिन इस बात का भी अदा करता है कि मुदाकरात का कोई मुतबादिल नहीं है। मोदी हुकूमत ने चीन और पाकिस्तान के सिलसिले में बेहतरीन इब्तदा की थी, लेकिन वो उसे जारी न रख सकी। बाहमी ताल्लुकात के नुक्ते नज़र से मोदी हुकूमत के गुजरे हुए 4 बरस ज़ाय गए। टकराव और शिद्दत पसंदी का मुकाबला मुजाकरात के साथ भी हो सकता है और शायद ज़्यादा मौसर तरीके से हो सकता है। चीन और पाकिस्तान से बेहतर और पुरम ताल्लुकात सिर्फ इन मुल्कों के लिए ही नहीं, आलमी अमन के लिए भी इंतहाई ज़रूरी हैं। और ताल्लुकात में बेहतरी सिर्फ बातचीत से ही आती है। शकील अख्तर, BBC, दिल्ली।
और अब से थोड़ी देर में हम रुख करेंगे दुबई का, जहां से हमारे साथी अब्दुलरशीद शकूर बराह रास्त हमें PSL के आगे होने वाले मैचेस की ताज़ा अपडेट्स देंगे और आगे किस तरह की तवक्कात हैं ये बताएंगे। लेकिन उससे पहले आपको बताते चलें कि पाकिस्तान में निजी TV चैनल News 1 के एंकर पर्सन डॉक्टर शाहिद मसूद ने सुप्रीम कोर्ट में अपना जवाब दाखिल कराया है, जिसमें जैनब कत्ल केस में अपने दावों पर उन्होंने नदामत का इजहार किया है। और उधर बलूचिस्तान के गवादर और कीच के अजला के सरहदी इलाके में सिक्योरिटी फोर्सेज की एक कार्रवाई में 3 अफराद हलाक हो गए हैं। सरकारी हुकाम के मुताबिक हलाक होने वाले अफराद अस्करी पसंद थे। अब शकूर साहब से बात करते हैं, जो इस वक्त दुबई में मौजूद हैं और टेलीफोन लाइन के ज़रिए हमारे साथ प्रोग्राम में बराह रास्त मौजूद हैं। शकूर, सबसे पहले तो हमें ये बताइए कि आज कराची किंग्स और मुल्तान सुल्तान्स के दरमियान मैच हो गया है, अब इसके बाद अगला मैच किसका है और किस तरह की तवक्कात की जा सकती हैं इस मैच से?
जी, जिस तरह आपने बताया कि कराची और मुल्तान का मैच हो चुका है, तो उसने कराची ने 63 रन से कामयाबी हासिल की और आज इस पीएसएल का जो है वो सबसे बड़ा स्कोर भी है कराची ने किया, 188 रन किए 3 विकेटों के नुकसान पर, और उसके बाद मुल्तान को 125 रन पर आउट कर दिया। ये इस टूर्नामेंट में, इस पाकिस्तान सुपर लीग में, मुल्तान सुल्तान की मुसलसल तीसरी शिकस्त है। तो अब से कुछ देर के बाद पिशावर जलमी और क्वेटा के दरमियान मैच शुरू होने वाला है। क्वेटा की टीम ने टॉस जीता है और पिशावर जलमी को बैटिंग की दावत दी, और ये मैच इस लिहाज से अहमियत का हामिल है कि अगर ये क्वेटा की टीम ये मैच जीतने में कामयाब हो जाती है तो फिर लाहौर कलंदर्स की टीम इस टूर्नामेंट से बाहर हो जाएगी।
अच्छा, ये जो आपने भी ये बात कही कि हाईएस्ट स्कोर अब तक का ये हुआ है, तो क्या ऐसा लगता है कि अब तक की जो इक्वेशन थी, जो परफॉर्मेंस के लिहाज से, वो कुछ बदल रही है और हम जिन टीम्स पे ज्यादा नजर नहीं रख रहे थे अब उन पे रखनी चाहिए, या किसी और तरह आपको लगता है कि इक्वेशन बदल सकती हैं?
नहीं, जैसे T20 जो फॉर्मेट है वो आपको पता है कि बहुत ही तेज फॉर्मेट है, और उसमें जिस दिन जो टीम अच्छा खेलती है, जो अच्छा परफॉर्म करती है, उसी के बारे में हम कह सकते हैं कि उसी की गुड्डी चढ़ी हुई होती है। तो आज कराची का दिन था, उनको पता था कि उन्होंने ऊपर आना है पॉइंट टेबल पर, तो कराची की टीम ने जो है वो इंतहाई जहराना बैटिंग की, और खासतौर पर उनके जो बैट्समैन है कॉलिन इंग्रम, उन्होंने सिर्फ 8 गेंदें जो है वो खेली और 29 रन बनाए जिसमें 4 छक्के शामिल थे। और उसके बाद शाहिद आफरीदी जो है उनका हमेशा जादू सर चढ़कर बोलता है, जब भी वो बॉलिंग के लिए आते हैं तो कामयाबियां जो है वो समेटते जाते हैं, तो आज भी उन्होंने 3 अहम विकेट हासिल किए और मैन ऑफ द मैच रहे।
जीत
के बाद कराची की टीम जो है पॉइंट टेबल पर 9 पॉइंट्स के साथ दूसरे नंबर पर आ गई है।
जी, बहुत शुक्रिया शकूर इन तफसीलात के लिए। सैरबीन अभी जारी है, प्रोग्राम में आगे चलकर बात करेंगे कुछ बॉलीवुड की।
हमारे नामा निगार, करिया करिया गांव गांव।
रईम यार खान में लाशों के अमरा एहतजाज भी किया। मोहम्मद काजिम, बीबीसी क्वेटा।
शुमाइला जाफरी, बीबीसी नकियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, बीबीसी पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा। हारून रशीद, बीबीसी इस्लामाबाद।
जहां खबर है वहां हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुर्रशीद शकूर, बीबीसी दुबई।
कौमी असेंबली का इजलास कल फिर होगा। शहजाद मलिक, बीबीसी इस्लामाबाद।
और शाहराओं की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर, बीबीसी श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
और अब वक्त है बॉलीवुड राउंड अप का। तरतीबो पेशकश नुसरत जहां।
बीबीसी बॉलीवुड राउंड अप। बॉलीवुड राउंड अप।
दिल चोरी सादा हो गया वे, की करिए मैं तो न किसी के खो गया वे, की करिए।
कहा जा रहा है कि इस फिल्म ने इंडिया के यूथ का दिल जीत लिया है, और सोनू के टीटू की स्वीटी ओवरऑल 100 करोड़ का बिजनेस कर चुकी है। लगता है लोगों पर अनुष्का शर्मा की परी का नहीं बल्कि टीटू की स्वीटी का जादू चल गया है। फिल्म की मेन लीड कार्तिक अयान और नुसरत भरूचा बहुत खुश नजर आ रहे हैं।
सभी ने बहुत अच्छे यूनानिमसली रिएक्शन, मतलब बहुत स्ट्रॉन्ग आया। काफी टाइम बाद थिएटर में तालियां बज रही हैं, सीटियां बज रही हैं, और मतलब उस फिल्म का पार्ट होना बहुत अच्छी बात है हम लोगों के लिए, सबके लिए। आई थिंक बहुत हैप्पी है, बहुत ये रिएक्शन मतलब हम लोग भी नहीं दे पा रहे हैं कि
दोनों चीजें मिली है, रेटिंग्स भी मिली है और ऑडियंस का ये भी मिला है, तो आई गेस बोथ वेज वी आर।
पद्मावत के बाद हमारी सोनू के टीटू की स्वीटी का नाम आ रहा है।
फिल्म पंडितों का ख्याल है कि फिल्म ने यूथ की नफ्स पकड़ ली है। क्यों ना हो भाई, आखिरकार 21st सेंचुरी का बोल्ड एंड बिंदास यूथ जो है।
पिला दे दीवानी मैं हूं जिसकी, I'm a bad girl, I like whiskey. पिला दे दीवानी मैं हूं जिसकी, I'm a bad girl, I like whiskey.
मैं हूं नुसरत जहां और आप सुन रहे हैं बॉलीवुड राउंड अप।
चल दी जवानी तेरा गोरा गोरा रंग,
जानते हैं कि सिद्धार्थ मल्होत्रा की बुरी आदत क्या है, हेट स्टोरी 4 के डायरेक्टर विशाल पांडे को गालियाँ क्यों पड़ती हैं, और जिमी शेरगिल अब किस तरह के रोल करना चाहते हैं। हेट स्टोरी 2, 3 और 4 जैसी सनसनीखेज फिल्में बनाने वाले हिदायतकार विशाल पांडे को समझ में नहीं आ रहा कि लोग फिल्मों में किसिंग सीन्स पर इतने नाराज क्यों होते हैं और उन्हें गालियाँ क्यों दी जाती हैं।
किसिंग को लोग लव मेकिंग कहने शुरू हो गए, सो मेरे लिए किसिंग होती है लोगों के माइंड में है, जो बाद में देखने के बाद मुझे बहुत सारी गालियाँ मिलती है, बट मुझे क्यों मिलती है मुझे पता नहीं, बिकॉज़ आई एम डूइंग अ बोल्डेस्ट काइंड ऑफ अ फिल्म।
विशाल भाई, अब हेट स्टोरी सीरीज के साथ साथ वजह तुम हो जैसी फिल्में बनाने के बाद आप गालियों की वजह ना ही पूछे तो बेहतर है।
रेशम सी है ये हवाए सनम, आओ जरा पास आए सनम, जागे जागे अरुमा है जागे जागे हम।
एक चॉकलेटी हीरो से थोड़ा थोड़ा कॉमेडी और सॉफ्ट विलन का सफर तय करने वाले जिमी शेरगिल ने फिल्मों में अब तक कई रूप धारे हैं, लेकिन हीरो के बाद कॉमेडियन और सीरियस रोल्स में इतनी दिलचस्पी क्यों?
आई थिंक मैं जैसे रोल्स में उठाता हूँ या उठा रहा था पिछले कुछ सालों में, आई थिंक वो बहुत, ये इसकी शुरुआत एक्चुअली हुई थी मोहब्बतें के बाद। वो ऐसा था कि हर जगह पे वही एक चीज़ आने लग गई थी कि चॉकलेट हीरो लवर बॉय और वो सब, पता नहीं क्या मेरे दिमाग में आया, मैंने कहा बॉस ये तो 3-4 साल से आगे नहीं मैं जा पाऊंगा, ये मुझे पता नहीं एक चीज़ आई थी।
बॉलीवुड में एक और चॉकलेटी हीरो हैं और वो है सिद्धार्थ मल्होत्रा, जो अब एक्शन हीरो बनने की कोशिश कर रहे हैं, लेकिन हाल ही में उनकी फिल्म अय्यारी लोगों को ज्यादा इम्प्रेस नहीं कर पाई। बहरहाल फिल्में तो आती जाती रहती हैं, लेकिन आदतें हमेशा आपके साथ रहती हैं। सिद्धार्थ, सुना है आपकी भी कोई बुरी आदत है?
Well, yeah, as I said, you know, my mom used to complain, I hate letting go of my denims and cleaning them. And she used to find ways to steal my denim out of my closet to wash them. But luckily I've improved. I wear washed clothes now.
गुम है किसी के प्यार में दिल सुबह शाम, पर तुम्हें लिख नहीं पाऊं मैं उसका नाम, हाय राम।
ये वो हैं जो अपनी पहली ही फिल्म की हीरोइन को सचमुच दिल दे बैठे थे और इसी हीरोइन से शादी रचा ली थी।
ये जवानी है दीवानी, मेरी रानी रुक जाओ रानी, देख जरा पीछे मुड़ के चली कहाँ ऐसे उड़ के, हे हे, गिलगिली अखा गिलगिली अखा गिलगिली अखा।
70 की दहाई के एस्टैब्लिश एक्टर रणधीर कपूर ने यूं तो फिल्म श्री 420 और दो उस्ताद में बतौर चाइल्ड आर्टिस्ट काम किया था, लेकिन 1971 में फिल्म कल आज और कल में पहला लीड रोल किया। फिल्म में उनकी हीरोइन बबीता थी। फिल्म कामयाब रही और इन दोनों की जोड़ी भी।
टिक 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 चलती जाए घड़ी, कल आज और कल की पल पल जुड़ती जाए घड़ी, हाँ हाँ।
बबीता ने तो रणधीर कपूर के साथ शादी के बाद काम छोड़ दिया, लेकिन रणधीर का करियर आगे बढ़ता गया। 74 में जवानी दीवानी, 75 में लफंगे और पोंगा पंडिताई, इन सभी फिल्मों ने अच्छा बिजनेस किया।
एक तो भगवान का वरदान है कि उन्होंने दिया, उनके आशीर्वाद की वजह से, आपके प्यार की वजह से, आप देखने वालों के प्यार की वजह से हम लोग हैं। अगर आप लोगों ने हमारा काम पसंद नहीं किया होता तो हम नहीं होते ऐसा, शायद हमारे माँ बाप का दादा का आशीर्वाद होगा। आप लोगों के प्यार की वजह से हम इस पोजीशन पे नहीं पहुँच सकते थे। आप लोगों का शुक्र गुजार हूँ कि आप लोगों ने मेरे दादा पृथ्वीराज कपूर जी को चाहा, मेरे पिता राज कपूर जी को, मेरे चाचा शम्मी और शशि कपूर जी को।
भौरे की गुंजन है मेरा दिल, कब से संभाले रखा है दिल, तेरे लिए तेरे लिए तेरे लिए तेरे लिए।
रणधीर कपूर का फिल्मी करियर उनके दूसरे भाई ऋषि कपूर और चाचा शशि कपूर या शम्मी कपूर की तरह कामयाब नहीं रहा, लेकिन उन्होंने जितनी भी फिल्में की वो यादगार रही।
रामपुर का बासी हूँ मैं, लक्ष्मण मेरा नाम, सीधी साधी बोली मेरी, सीधा साधा काम।
72 में फिल्म रामपुर का लक्ष्मण उनकी कामयाब फिल्मों में से एक थी। उसके बाद 78 में हाथ की सफाई, कस्मे वादे, चाचा भतीजा और हीरालाल पन्नालाल रिलीज हुई।
सामने ये कौन आया, दिल में हुई हलचल, देख के बस एक ही झलक, हो गए हम पागल। हर बातें मुलाकातें हमसे भी तो होंगी, हर हमसे घुलेंगे वो आज नहीं तो कल।
रणधीर कपूर का फिल्मी करियर ज्यादा आगे नहीं चला। इसी दौरान उनके और उनकी बेगम बबीता के दरमियान इख्तलाफात बढ़ने लगे और 1988 में बात इतनी बड़ी कि दोनों अलहदा हो गए।
आपकी कसम एक दिन सनम, ये गुस्सा प्यार में बदल जाएगा, हंस के ना सही रो के ही सही, ये वक्त अपना निकल जाएगा।
बबीता अपनी बेटी करिश्मा को फिल्मों में लाना चाहती थी जबकि रणधीर इसके खिलाफ थे, लेकिन कुछ अरसे बाद आहिस्ता आहिस्ता रणधीर भी इस बात के कायल होते गए और अपनी बेटियों करिश्मा और करीना की फिल्मी करियर पर फख्र करने लगे।
मैंने बहुत सारी तो फिल्में नहीं देखी है मेरे बच्चों की, बट जो देखी है अच्छा काम कर रहे हैं वो लोग। मुझे जब भी मैं टच पसंद आया था, मुझे करीना की राजा हिंदुस्तानी पसंद थी और अच्छा काम कर रहे हैं, मैं यही बोल सकता हूँ कि बेटा।
अरे प्यार का समय कम है जहाँ, लड़ते हैं लोग कैसे वहाँ, क्यों मेरे यार मैंने भी यार क्या बात कही थे ताली।
बबीता और रणधीर एक बार फिर साथ आ गए और उन्होंने फिल्म हाउसफुल से वापसी की। तो आज के दौर की फिल्मों के बारे में क्या कहेंगे?
I'm not an authority on filmmaking. I'm just telling you my personal opinion. आजकल भी अच्छी फिल्में बन रही हैं, बट बाय एंड लार्ज हम लोग एक वाक्या पे, एक इंसिडेंट पे पिक्चर बना रहे हैं। उन दिनों में एक पूरी कहानी होती थी, there was a family drama, एक जज्बात और थे, हमारा इमोशन और था पहले। आजकल के जमाना बदल गया, मैं यही बोल सकता हूँ। और we had more soul in our stories. Today there's a very beautiful body, very good packaging. हर चीज को अच्छा पैकेज करके बेच देते हैं, डब्बे के अंदर भले कुछ और हो, है आजकल चल रहा है ऐसा।
जाने जा ढूंढता फिर रहा हूं तुम्हें रात दिन, मैं यहां से वहां।
पृथ्वी राज कपूर के पोते और राज कपूर के बेटे होने के नाते रणधीर कपूर पर कामयाबी का बहुत प्रेशर था, जो बतौर हीरो वो ऋषि कपूर की तरह पूरा नहीं कर सके। उसके बाद रणधीर कपूर ने प्रोडक्शन में किस्मत आजमाई और प्रेम ग्रंथ, आ आप लौट चलें और हिना जैसी फिल्में बनाई।
मेरे भाई ऋषि और राजीव को मेरा काम, मेरे बच्चों का काम, करिश्मा, करीना, अब रणबीर, ये आप लोगों के प्यार की वजह से हम अगर नहीं होता तो हम यहाँ तक नहीं पहुँच पाते। मेरी सिर्फ प्रार्थना है कि आप लोग हमारे बच्चों को आशीर्वाद दें कि हम लोग अच्छा काम करें, कि वो अच्छा काम करें और आप लोगों के प्यार के काबिल बन सके।
एक दिन बिक जाएगा माटी के मोल, जग में रह जाएंगे प्यारे तेरे बोल।
रणधीर कपूर के करियर के बाद अब नजर डालते हैं इस हफ्ते की नई रिलीज पर। इस हफ्ते हेट स्टोरी 4 रिलीज हुई है।
आसमान की ऊंचाई पर एक सितारे की तरह चमकने के सपने। I want to be a star.
एक दिन अकेले थे।
खुद सपने नहीं देखता पर औरों के सपने जरूर साकार करता हूँ। आसमान मैंने दे दिया, अब चमकने की बारी तुम्हारी।
हमारे फिल्म क्रिटिक अर्णव बैनर्जी से पूछते हैं कि इस सीरीज की नई कड़ी कैसी रही।
मुझे लगता है हेट स्टोरी 4 को जबरदस्ती सेक्स और बहुत स्टीमी बनाने के लिए उन्होंने कुछ प्रोमोज बनाए, कुछ गाने ऐसे बनाए जिससे कि ऑडियंस अट्रैक्ट हो। कहानी में कोई सब्सटेंस ही नहीं है, यानी जबरदस्ती ऑडियंस को बेवकूफ बनाने के लिए तरह तरह के ट्विस्ट दिए गए हैं और आपको ये गेस करते रहना पड़ेगा कि कौन अच्छा है कौन बुरा है, मतलब ये प्यार कर रहे हैं या नहीं कर रहे हैं। डायलॉग्स तो इतने पुअर है कि ऐसा लगता है कि कोई स्कूल प्ले एकदम देख रहे हैं। मैं हेट स्टोरी 4 को 5 में से 1 दूंगा।
दिस इजंट अ लव स्टोरी, इट्स अ हेट स्टोरी। द गेम इज जस्ट बिगन।
आशिक बनाया अपने।
तो ये था इस हफ्ते का बॉलीवुड राउंडअप। कैसा लगा आपको? अगले हफ्ते फिर हाजिर होंगी नई नई और चटपटी खबरों के साथ। तब तक के लिए मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
BBC Bollywood Roundup. Bollywood Roundup.
ये था बॉलीवुड राउंडअप जिसे पेश कर रही थी नुसरत जहां। اس کے ساتھ ہی سیربین اختتام کو پہنچا. آج پروگرام کے ایڈیٹر تھے سہیل حلیم اور پروڈیوسر تھی نصرت جہاں. لندن میں اسٹوڈیو مینیجر تھے راج نارائنن سوامی اور اسلام آباد میں عامر صدیق. سمرا فاطمہ کو اجازت دیجیے. آخر میں اہم عالمی خبروں کا خلاصہ سنیے نادیہ سلیمان سے.
انڈیا اور فرانس نے ایک دفاعی معاہدے پر دستخط کیے ہیں جس کے تحت دونوں ملک بحر ہند میں تعاون کو فروغ دیں گے. افغانستان کے مغربی صوبے فارا کے حکام کے مطابق گزشتہ رات طالبان کے ایک حملے میں کم از کم 24 افراد ہلاک ہو گئے. شام میں حکومتی فورسز نے مشرقی غوطہ پر قبضے کے لیے کاروائیاں تیز کر دی ہیں. یورپی یونین اور جاپان کی کوشش ہے کہ انہیں امریکہ میں اسٹیل اور الومینیم کی درآمد پر نئے ٹیکس سے استثنا حاصل ہو جائے. اقوام متحدہ کا کہنا ہے کہ رواں سال بنگلہ دیش میں پناہ لینے والے لاکھوں روہنگیا مسلمانوں کی امداد کی مد میں $1 ارب درکار ہوں گے. امریکہ کی رائفل ایسوسی ایشن این آر اے نے گن کنٹرول کا قانون منظور کرنے پر امریکی ریاست فلوریڈا پر مقدمہ کر دیا ہے. یہ بی بی سی اردو سروس ہے.